أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، به نستعين وهو خير ناصر ومعين، وصلى الله على سيدنا ونبينا أبي القاسم محمد
اللهم صل على محمد
وعلى آله الطيبين الطاهرين المعصومين المكرمين المظلومين، لا سيما بقية الله في الأرضين، روحي وأرواح العالمين لتراب مقدمه الفدا. الفصل الأول في بداهة مفهوم الوجود. مفهوم الوجود بديهي معقول بنفس ذاته، لا يحتاج فيه إلى توصيف شيء آخر، فلا معرف له من حد أو رسم لوجوب كون المعرف أجلى وأظهر من المعرف. آج کا جو ہمارا درس ہے وہ مفہوم وجود کے بدیہی ہونے پر ہے. خوب، یہ تو عنوان ہے. علامہ طباطبائی رحمت اللہ علیہ، جن کی کتاب ہے بدایت الحکمت جو آپ پڑھ رہے ہیں، آج ہم ان کے پہلے مرحلے میں وارد ہو رہے ہیں. پہلے دن جو آپ نے پڑھا تھا وہ مقدمہ تھا، آج بدایت الحکمت کے درواقع آپ اصل چیز میں وارد ہوئے ہیں، مرحلے اولا میں وارد ہوئے ہیں. بدایت الحکمت، جیسے آپ کے میں نے محضر میں عرض کیا، یہ وہ کتاب ہے جو علامہ نے شرح منظومہ کی جگہ تحریر کی. یعنی پہلے علامہ طباطبائی سے پہلے خود علامہ یا دوسرے بزرگان جو ہیں وہ، انہوں نے تو بدایہ نہیں پڑھی تھی، کیونکہ بدایہ تھی ہی نہیں تو کیا پڑھتے. اس سے پہلے شرح منظومہ پڑھائی جاتی تھی، وہ جو ملا حبتی سبزواری کی شعروں کے ذریعے کتاب ہے وہ پڑھائی جاتی تھی، اب بھی پڑھائی جاتی ہے. ہم بھی پڑھے تھے آگا قبلہ حشمت پور حافظہ اللہ کے پاس، تو وہ پڑھائی جاتی تھی. لیکن اس کا مسئلہ یہ تھا کہ منظومہ، جیسے نام سے ہی پیدا ہے ظاہر ہے، منظومہ یعنی نظم شعروں میں، جیسے آپ نے الفیہ ابن مالک کو دیکھا ہے شعروں میں، پہلے ہی فلسفہ، دوسرا منظومہ، تو مشکل در مشکل. تو آغا نے چاہا کہ ان مطالب کو آسان انداز میں ترتیب سے منظم کر کے، مبوباً مفصلاً کر کے، باب باب کر کے اس کو پیش کیا جائے، تاکہ فلسفہ پہلے ہی مشکل ہے، ایسے نہ ہو کہ ان نظموں میں ان شعروں میں اصل مطلب ہی گم ہو جائے. اس لیے سنگینی کو دور کرنے کے لیے علامہ طباطبائی نے اس شرح منظومہ کو، اس بدایہ کو شرح منظومہ کی جگہ لکھا. اچھا، اس بدایہ، بدایت الحکمت جسے کہا جاتا ہے، حکمت کی ابتدا، اس کے 12 مرحلے ہیں، یعنی نہایت الحکمت کے 14 مرحلے ہیں میرے خیال میں، اس بدایت الحکمت کے یرحمکم اللہ 12 مرحلے ہیں. آپ کے معذر میں عرض کیا مقدمے میں کہ فلسفے کا موضوع موجود بما ہو موجود ہے، انشاءاللہ آپ کو یاد ہوگا. ہر موجود کی دو طرح کی خاصیتیں ہوتی ہیں، کچھ اس کی جو خصوصیات ہوتی ہیں وہ، مثلا جیسے رنگ ہے، اس کا حجم ہے، خوب اس کا رنگ کیسا ہے، کتنے کلو ہے، کتنے میٹر ہے، ایک اس انداز سے. کچھ خصوصیات اس کی ان چیزوں کو نہیں دیکھتی، یعنی اعراض نہیں ہوتی، کچھ اس کی خصوصیات درواقع وجودی ہوتی ہیں، یعنی یہ موجود ممکن ہے یا واجب ہے، یہ موجود حادث ہے یا قدیم ہے، اس انداز سے. یعنی بس کچھ خصوصیات اس انداز والی ہوتی ہیں، کچھ خصوصیات وجود بما ہو وجود والی ہوتی ہیں. ہماری بحث کس سے؟ ان سے، ان سے ہمارا کوئی تعلق نہیں ہے. بس موجود بما ہوا موجود جب ہم کہیں گے تو ہماری اس دوسری ٹائپ کی خصوصیات سے ہمارا تعلق ہے، نہ کہ پہلی والی کے ساتھ. اچھا، اسی طرح ایک اور چیز آپ ذہن میں رکھیں، جتنے بھی محمولات ہیں وہ بھی دو طرح کے ہوتے ہیں. یہ کیونکہ ہمارا آج کا درس یہی ہے، इसलिए मुकदमतन ये चीज़ समझाना आपके लिए ज़रूरी है। ये समझ में नहीं आएगा तो आपका आपको दर्स भी समझ में नहीं आएगा। एक होता है मौजू, एक होता है महमूल। जैसे मसलन अल इंसानो मौजूदुन, या मौजू क्या है इंसान, महमूल क्या है मौजूदुन। अल अल फरसो हैवानुन, या मौजू क्या है अल फरसो, हैवानुन क्या है मामूल है। अच्छा, ये जो मामूलात हैं, ये मामूलात ये खुद दो तरह के हैं। या तो ये मामूल जो है मौजू के साथ मुसावी है, मौजू के साथ क्या है बराबर है। आपने मौजू मामूल को बयान किया ऐसा है जैसे आपने मौजू को बयान किया, कोई फर्क नहीं है, मौजू और मामूल
बराबर
बिल्कुल बराबर है, मुसावी है। अच्छा, जैसे मसलन अल वजूद असीलुन, वजूद असल है। अब असीलुन कोई अलग चीज नहीं है, वही असीलुन वही वजूदुन, फर्क ना भी कोई, दोनों मस असीलुन कहें फिर भी वजूद, वजूदुन कहें फिर भी। अच्छा, या कहें अल वजूद मुश्तरकुन मानवीयुन, वजूद क्या है मुश्तरक है मानवी है, ये क्या है दरवा के, ये बराबर है किसके साथ वजूद के साथ, तसावी की नस्बत है, मुश्तरक माना किसके साथ। अच्छा, कुछ मामूल, ये मामूल ऐसा था, यानी मामूल कहा जैसा कि आपने मौजू कहा, कुछ मामूलात ऐसे हैं जो मौजू के साथ मुसावी नहीं होते, बल्कि क्या होते हैं, बल्कि किसी मुकाबिल के साथ मिलके मुसावी बनते हैं, डायरेक्ट मुसावी नहीं बनते, डायरेक्ट नहीं बनते। मसलन मैं अगर कहूं अल वजूदो ज़हनीयुन, अल वजूदो ज़हनीयुन आया बराबर है वजूद के साथ मुसावी है, नहीं, ज़हनीयुन कुजा वजूदुन कुजा, तो फिर ये मुसावी कैसे बनेगा, ये महमूल मौजू के साथ मुसावी नहीं है। तो यहां इसके मुकाबिल को लेके आएंगे, जो ज़हनीयुन के मुकाबिल एक चीज है उसको लेके आएंगे फिर ये मुसावी बन जाएगा, यानी दोनों चीजों को लेके आएंगे तो फिर ये वजूद के क्या बनेगा बराबर बनेगा, मुसावी बनेगा। ज़हनीयुन के मुकाबले क्या है खारिजियुन, अल वजूदु ज़हनीयुन औ खारिजियुन, जब ज़हनीयुन और खारिजियुन कहेंगे तो इन दोनों से हटकर कोई वजूद है ही नहीं, खत्म, क्योंकि वो लफ्जी और कतबी तो वो वजूद एतबार ही है, हकीकी वजूद
नहीं,
नहीं। हकीकी वजूद कौन से हैं, ज़हनी और खारिजी, ये वजूद हैं। तो आप अगर ज़हनीयुन कहेंगे तो ये मुसावी नहीं है किसके साथ, वजूद के साथ। अगर आप फकत खारिजुन कहेंगे फिर भी मुसावी
नहीं है,
हाँ दोनों को मिलाएंगे यानी मुकाबिल के साथ लेके आएंगे, क्या बन जाएगा ये
मुसावी
बन जाएगा। अच्छा, बस अगर कहें अल वजूदो ज़हनीयुन ये अखस है, अल वजूदो ज़हनीयुन यानी क्या है ये अखस है, क्योंकि फकत ज़हनी फकत वजूद तो नहीं है, अखस उसे कहते हैं जो फकत एक खास मरहले में हो, पूरा का पूरा वो उसमें तारीख मौजूद न हो। अच्छा, मुसावी से कहते हैं जो वो है ये वो है, इस अंदाज से। अच्छा, इन बातों को जो मैं बयान कर रहा हूँ इसका हमारे दर्स के साथ क्या ताल्लुक है वो बयान कर रहा हूँ, ये चीजें ज़हन में रखें। मरहले अव्वल में, मरहले उला में अल्लामा तबातबाई उन महमूलात के बारे में गुफ्तगू कर रहा है, उन महमूलात के बारे में, वजूद के वो महमूल बयान करेगा जो मौजू के साथ मुसावी है। दूसरे मराहल में कलामुन आखर, ठीक है, वो मौजूद के साथ मुसावी हैं नहीं हैं वो बाद में बहस करेंगे, लेकिन मरहले अव्वल में अल्लामा तबातबाई वजूद की वो अशिया लेके आ रहा है जो किसके साथ मुसावी हैं, मौजू के साथ मुसावी हैं। अच्छा, बस एक चीज ज़हन में रखें, मरहले अव्वल में वो अशिया आगा जिक्र करेंगे अल्लामा तबातबाई जो वजूद के साथ क्या है, या मैं इसको आम तर बयान करूं आम करके, यानी वो चीजें वो महमूल बयान करेंगे, वो महमूल दिक्कत से बयान, वो महमूल आगा बयान करेंगे जो मौजू के साथ क्या है मुसावी हैं। बस मामूलात की दो किस्में थी, हमारी बेस किस्में हैं उन मामूलात के साथ है जो वजूद के साथ या मौजू के साथ क्या हैं, मुसावी हैं। हमने क्या बयान किया, मरहले उला में कितनी फसलें हैं,
12।
शाबाश, 12 फसलें। मरहले अव्वल में कितनी फसलें हैं,
मरहले अव्वल में 12।
जी, मरहले अव्वल में कितनी फसलें हैं, 12 फसलें हैं। सबसे पहले आपसे सवाल है आगाए गुलाम हैदर, वजूद कहते किसे हैं? हम जो कह रहे हैं वजूद वजूद वजूद, वजूद कहते किसे हैं? वजूद है क्या, यानी इंसान जो कह रहा है ना कि अल मौजूद मुश्तरक मानवी, या मसलन अल वजूद असील, अल वजूद इम्मा मुमकिन अव वाजिब, ये जो वजूद है वजूद है क्या? सबसे पहले जहन में ये सवाल आता है कि वजूद क्या है, मा हुवल वजूद। हो तवज्जो करें, तवज्जो करें, वजूद यानी होना, उर्दू में यही तर्जमा होगा ना, वजूद यानी
बिमा हो मौजूद,
बेमा मौजूद में छोड़ें, बेमा मौजूद एक खास अंदाज से हमने मौजू बयान किया, वजूद की क्या तारीफ है, वजूद आसान उर्दू में हस्ती यानी होना, यानी क्या, गुलाम हैदर का होना, सैयद साजिद का होना, आगे आबिद का होना, जैद का होना, बकर का होना, होना
चीजों का,
गधे का होना, घोड़े का होना, बुखारी का होना, दीवार का होना, ये होना, ये क्या है, वजूद है। अच्छा, ये मोबाइल है, ये मोबाइल मौजूद है, खूब, ये इतना वाजह चीज है, इतनी वाजह चीज है जो कह रहा हूं, होना इतना अवज़ह है, इसीलिए इसको कहा गया ये बदी ही है। मफहूम वजूद क्या है,
बदी
है। मफहूम की दो किस्में हैं, मफहूम या नजरी होता है या
बदी,
या नजरिया होता है या बदी होता है, इल्म या कस्बी होता है या बदी होता है। मसलन तो ये मफहूम वजूद क्या है, बदी है। आप ये जरूरी नहीं कि आप मसलन अभी 25 साल के हो गए हैं फिर आपको पता चले कि वजूद मफहूम का वजूद क्या है, बदी है। ये बच्चा भी जानता है कि वजूद का मफहूम क्या है,
बदी।
ये कैसे, मसलन आपको समझाऊं मैं, अगर बाप और माँ बच्चे के साथ मौजूद हैं, कहीं पर बच्चा है, जब तक उनको देख रहा है सुकून से बैठा हुआ है, माँ मौजूद है, माँ इधर उधर चली गई रोना शुरू कर देता है, क्यों, क्योंकि जानता है अब वो मौजूद नहीं है। इतना ये वाजह चीज है, इतनी वाजह चीज है मौजूद और वजूद, जो बच्चा भी हिस करता है कौन सी चीज है, यानी वजूद को महसूस करता है, बदी ही है, होना होने को वो महसूस कर रहा है। आप उसको दूध देंगे, दूध देंगे क्या होगा, महसूस करेगा, यानी है, होने को वो क्या करता है,
महसूस करता
है। बस वजूद का क्या माना हुआ,
होना,
होना। दूसरे अल्फाज में ये बयान करूं कि वाज़ह तरीन जो चीज कायनात में हो क्या है, वजूद है। इस वजूद से वाज़ह कोई भी चीज
नहीं है,
बस वजूद क्या है, जो चीज वाज़ह होती है, आश्कार होती है, जिसमें गौर और फिक्र की जरूरत है, उसको क्या कहा जाता है, बदही। वाज़ह हो गया। आगा फिर आपसे सवाल है, जब वजूद बदी ही है, क्या बदी ही चीज की तारीफ मुमकिन है, जो बदी ही चीज है वजूद का। आपसे मैंने पूछा कि वजूद कैसे कहते हैं, आप चुप हो गए, हालांकि इतनी वाजह चीज थी मौजूद, इतनी वाजह चीज थी, लेकिन फिर भी आपने तारीफ नहीं की, क्यों, क्यों, क्योंकि आगा आप जवाब देंगे ये इतनी वाजह की तारीफ असल नमी खाद, तारीफ की मोहताज नहीं है ये चीज, वजूद की तारीफ नामुमकिन है। अजर वजूद की तारीफ नामुमकिन है, हमने तो देखा है कुछ हुकमा कुछ मुतकल्लिमीन तारीफें कर रहे हैं, वो कैसे, वजूद की तारीफ कैसे किए, वजूद हम देख रहे हैं हुकमा यानी फलासफा ने, मुतकल्लिम यानी मुतकल्लिम और कलामी जो अफराद हैं उन्होंने वजूद की क्या किए, तारीफ किए। आप कह रहे हैं तारीफ नामुमकिन है, इसका जवाब क्या होगा, हम कहेंगे आगा तारीफ नामुमकिन है, कोई करता है नहीं करता उससे हमारी बहस नहीं है, उसका हमारे पास जवाब मौजूद है कि तारीफ नामुमकिन है। क्यों? सबसे पहले अगर दलील अव्वल देखें, तारीफ जब आप करते हैं, आपने मंतक में पढ़ा है, मंतक में पढ़ा है कि अल मुअर्रिफु अजला मिन अल मुअर्रफ, अल मुअर्रिफु अजला मिन अल मुअर्रफ किसे कहते हैं? जिससे तारीफ की जाए। मुअर्रफ उसे कहते हैं जिसकी तारीफ की जाए। खूब, शर्त क्या है? शर्त यह है अजीज मन, जिस चीज से आप तारीफ कर रहे हैं मुअर्रफ की, वो उससे ज्यादा वाजे हो, वो ज्यादा उससे अजला हो, ज्यादा शनाख्ता शुदा हो, ज्यादा उसकी पहचान हो, खूब अजला हो, वाजे हो। खूब, जब शर्त है कि जिससे आप तारीफ कर रहे हैं वो मुअर्रफ से अजला हो, तो आप कायनात में कोई चीज दिखा दें जो वजूद से ज्यादा अजला हो, वजूद से ज्यादा वाजे हो, वजूद से ज्यादा आश्कार हो। खूब, आपने शर्त कर दी, करार दी है ना तारीफ के लिए। आप तारीफ की कितनी किस्में हैं? खूब, वजूद से कोई चीज
नहीं,
अजला नहीं है, बस ये एक, एक दलील। दलील दुवम, आप मुअर्रिफ, मुअर्रिफ जिसे कहते हैं, मुअर्रिफ, मुअर्रिफ यानी जिससे तारीफ की जा रही है, यानी तारीफ की कितनी किस्में हैं? चार किस्में हैं। अल मुअर्रिफो इम्मा बिल हद, इम्मा बिल रस्म, ऐसे ना, यही है ना
जी।
या मुअर्रिफ की कितनी किस्में हैं, यानी तारीफ की कितनी किस्में हैं? चार अकसाम है। खूब, या तारीफ हद से करते हैं आप, या रस्म से करते हैं। तारीफ जब आप हद से करते हैं तो उसमें ये होता है कि जिन से करीब और फसले करीब से अगर तारीफ हो, इसे क्या कहा जाएगा? हद ताम। जिन से बईद और फसले करीब से अगर आप तारीफ करेंगे तो इसे क्या कहा जाएगा? नाकिस। हद नाकिस। रस्म ताम कैसे कहा जाता है? जिन से करीब और खासे के साथ आप तारीफ करें से क्या कहा जाएगा? रस्म ताम। फकत खासे के साथ तारीफ करें से क्या कहा जाएगा? रस्म नाकिस। अच्छा, ये तारीफात आपने इस पर गौर किया, कितनी तारीफें हो गई?
चार
किस्में हो गई। तारीफात में गौर करें, इन तारीफों में या जिन्स को इस्तेमाल किया जा रहा है, कुलिया के खमसा जहन में है, जिन्स, फसल, नो, अरज आम, अरज
खास,
यही है ना, कोई और चीज है? ये कुलिया के खमसा आपके जहन में रखें। अच्छा, जब तारीफ कर रहे हैं, कह रहे हैं आप या जिन से करीब के साथ तारीफ होगी, या फसल के साथ होगी, या खासे के साथ, इन तीन चीजों के अलावा कोई तारीफ है नहीं। अगर जिन से करीब और फसले करीब हो गए तो ये हद ताम, जिन से बईद फसले करीब हद नाकिस, जिन से बईद फसले करीब रस्म ताम, फकत खासा मसलन रस्म नाकिस। यानी टोटल आप तीन चीजों के इर्द गिर्द घूम रहे हैं, जिन्स, फसल, खासा, कोई चौथी चीज है
नहीं,
नहीं है। ये जो आप इनमें गौर हम करेंगे, थोड़ा दिमाग को घुमाएं, ये जो जिनसे हम तारीफ कर रहे हैं, जिन्स के साथ, जिन्स को इस्तेमाल कर रहे हैं, फसल को इस्तेमाल कर रहे हैं, खासे को इस्तेमाल कर रहे हैं, ये सब किसकी किस्में हैं?
तारीफ की।
किसकी किस्में हैं आगा? ये कुल्ली की किस्में हैं। किसकी किस्में हैं? कुलियाद खम्स जो आपने पढ़ी है, किसकी किस्में हैं?
कुल्ली की।
और कुल्ली खुद क्या है? कुल्ली खुद क्या है? माहियत है। कुल्ली खुद क्या है? माहियत है। कुल्ली तबीई जिसे हम कहते हैं, कुल्ली तबीई, मंतकी, अकली, आपने पढ़ी है तीन कुल्ली की अकसाम, ये कुल्ली तबीई है। ये कुल्ली तबीई जो है ये खुद क्या है? माहियत है, वजूद नहीं है। कुल्ली तबीई खुद क्या है?
माहियत
है। ये माहियत जब हम कहते हैं इनको, तो ये माहियत या नो है, या जिन्स है, या क्या है? खासा है, मसला वाज़े है ये इन चीजों में। अच्छा, जब हम ये साबित कर चुके कि जिन्स माहियत है, नो माहियत है, खासा माहियत है, तो हम ये चीज तो साबित करेंगे कि वजूद की माहियत होती नहीं, वजूद की माहियत
नहीं
होती। बस न वजूद के लिए जिन्स है, न फसल है, न खासा है, न नो है। वाजे हो गया? ये सब चीजें किसके लिए हैं? माहियत के लिए हैं। جب وجود کے لیے چیزیں ہی نہیں تو تعریف کس چیز کریں آپ؟ ہم تو تعریف کر رہے ہیں ایسی چیز کے ساتھ جو اس کے ساتھ کیا بلا کر اسی حساب سے ہو. تو یہ چیزیں سب کس کی ہیں؟ ماہیت میں داخل ہیں. تو وجود تو اصل ان چیز سے سروکار نہیں رکھتا, وجود کا ان چیزوں سے واسطہ ہی درواقع نہیں ہے. تو کیسے وجود کی آپ ایسی چیزوں سے تعریف کر رہے ہیں جو وجود کے ساتھ مربوط ہی نہیں ہے؟ بس نہ وجود فصل ہے, نہ وجود جنس ہے, نہ وجود نوع ہے. جو ہے ہی نہیں اسے آپ تعریف کیسے کریں گے؟ واضح ہو گیا. بس تعریف ہمیشہ کس کی ہوتی ہے؟ ماہیت کی ہوتی ہے. واضح ہو گیا. تعریف کس کی ہوتی ہے؟ وجود کی نہیں ہوتی. تعریف ہوتی بھی ماہیت کی ہے, بذریعہ ماہیت ہوتی ہے. یہ نئی چیز آپ کو بتاؤں, یعنی وجود کی تعریف بھی نہیں ہوگی, کس کی تعریف ہوگی؟
ماہیت
کی. اور ماہیت کی جو آپ تعریف کریں گے وہ بھی ماہیت کے ذریعے کریں گے, کیونکہ جنس فصل نو بھی کیا ہے, خود کیا ہیں؟
ماہیت
ہیں. یہ چیز ذہن میں آپ رکھتے ہیں. بس التعریف للماہیہ و بالماہیہ, تعریف ہوتی بھی ماہیت کے لیے ہے اور بذریعہ ماہیت ہوتی ہے. صحیح. اشکال یہ میں بیان کروں, اس کے بعد پھر تطبیق کریں. اشکال اشکال آگا, آپ نے تو یہ سب کچھ بیان کیا ماشاءاللہ, لیکن یہ حکما اور ہم نے متکلموں دیکھا ہے وہ تعریف کرتے ہیں, پھر بھی وہ تعریف کیوں کرتے ہیں؟ وہ تعریف کون سی ہے؟ ان کو جواب آگا صاحب یہ دے رہے ہیں, یہ جو تعریفیں کرتے ہیں نا دوسرے, یہ تعریفیں نہیں ہوتی, حقیقی تعریف نہیں ہوتی. حقیقی تعریف ہو تو ایسے ہو نا, جنس اور فصل کے ساتھ, جنس بھی ہو اس کی, فصل ہو یا خاصا ہو, یہ چیزیں ہو. لیکن وہ تعریفیں جو کرتے ہیں وہ اصل ان چیزوں کی سے حقیقی تعریف نہیں ہوتی. وہ کیا ہوتی ہیں؟ وہ تعریفیں کیا ہوتی ہیں؟ تعریف لفظی ہوتی ہیں, تعریف شرح اسمی ہیں, شرح اسمی یا تعریف تعریف اسمی اور شرح اسمی میں, لفظی اور شرح اسمی میں بھی فرق ہے, وہ انشاءاللہ آگے جا کے بیان کریں گے. واضح ہو گیا. اچھا اس کو پڑھیں, تطبیق کریں. المرحلۃ الاولی فی کلیات مباحث الوجود. مرحلہ اولی, پہلا مرحلہ کس میں ہے؟ مباحث وجود کے کلیات کے بارے میں ہے. وفیہا اثنا عشر فصلا, اس میں کتنی فصلیں ہیں؟ پہلا مرحلہ اور پہلے مرحلے میں کتنی فصلیں ہیں؟ بارہ فصلیں. ٹوٹل مراحل کتنے ہیں بجائے کے؟ بارہ, چودہ نیا آیا کے ہیں. واضح ہو گیا. اچھا الفصل الاول فی بداحت مفہوم الوجود. فصل اول کس میں ہے؟ مفہوم وجود کے بدیہی ہونے میں ہے, یعنی بدیہی ہونے میں, یعنی مفہوم وجود نظری نہیں ہے. فہو مفہوم ہو من اعرف اشیائی. ملا حاجی سب زواری کیا فرماتے ہیں؟ اس وجود کا مفہوم سب سے واضح ہے. سب سے واضح ہے. مفہوم الوجود بدیہی معقول بنفس ذاتہ. وجود کا جو مفہوم ہے بدیہی ہے, یا نظری نہیں ہے, اس میں غور و فکر کی ضرورت نہیں, اتنا واضح ہے, بچہ بھی سمجھتا ہے. معقول بنفس ذاتہ, یہ خود بخود اس کو تصور کیا جا سکتا ہے, کسی اور چیز کی ضرورت اس کے لیے نہیں کہ لے کے آئیں پھر اس کو تصور کریں, نہیں. معقول اے متصور, اس کو تصور کیا جا سکتا ہے بنفس ذاتہ, کسی اور کی ضرورت
نہیں.
لا یحتاج فیہ الی توسیط شیء آخر, یعنی کیا بنفس ذاتہ؟ یعنی کیا؟ یعنی محتاج نہیں ہے اس معقول ہونے میں, اس متصور ہونے میں, کس کی طرف؟ الی توسیط شیء آخر, کسی دوسری چیز کو واسطہ قرار دیں پھر وجود کو سمجھیں, ایسے نہیں ہے. بس کیا ہوا, اگر مفہوم وجود بدیہی ہے کیا ہو گیا؟ کہہ رہے ہیں فلا معرف لہ من حد و رسم, بس اس کا کوئی معرف نہیں ہے, نہ معرف تعریف حد و نہ تعریف رسم, نہ دے تام دے نہ کچھ رسم تام, سب تعریف شامل ہوں, یعنی اس کا بس معرف کوئی بھی نہیں بن سکتا. کیوں؟ جو دلائل میں نے دو دیے ان کو آغا صاحب ایک لائن میں بیان کر رہے ہیں. کون سا؟ بدلیلین. کون سی دلیلیں؟ اولہا لوجوب کون المعرف اجلا و اظہر من المعرف، کیونکہ ضروری ہے کہ جس چیز کے ساتھ آپ تعریف کر رہے ہیں یعنی جو معرف ہے وہ اجلا ہو، روشن ہو، اظہر ہو، کس سے؟ من المعرف، بر را کے ساتھ، را کو زبر کے ساتھ پڑھیں، یعنی کیا؟ یعنی معرف جو خود تعریف کر رہا ہے وہ معرف سے کیا ہو؟
واضح
ہو، ورنہ تعریف صادق نہیں آئے گی. واضح ہو گیا؟ دونوں دلیلیں اس میں آ گئیں، دونوں دلیلیں اس میں آ گئیں. اچھا، فما اورد فی تعریفی، اب اشکال، آغا اشکال، ہم جو دیکھ رہے ہیں یہ حکما، یہ دوسرے افراد، یہ تو تعریفیں کر رہے ہیں وجود کی، کہہ رہے ہیں فما اورد فی تعریفی، وہ چیزیں جو وجود کی تعریف میں وارد ہوئی ہیں، یہاں سے پرانٹس باس بریکٹ شروع، یہاں سے بریکٹ شروع، من قبیل شرح الاسم سے، ہاں وہ چیزیں جو اس وجود کی تعریف میں ہیں، من قبیل شرح الاسم، وہ شرح اسمی ہیں، وہ تعریف لفظی ہیں. کیا مثلا وما اورد من تعریفی، مثلا کیا آگا؟ وہ اشکال کرنے والا اشکال دروا کے کہہ رہا ہے، اشکال مقدر کا یہ جواب تھا. اشکال کیا تھا؟ من ان الوجود او الموجود بما هو موجود هو ثابت العین، کس نے تعریف کی ہے مثلا کہ وجود یا موجود بما ہو موجود، یہ کیا ہے؟ ثابت العین ہے، یہ تعریف کر دی اس نے، ثابت العین ہے، یہ بھی تعریف ہے. ثابت عین یعنی کیا؟ وہی ہونا، ثابت ہونا یعنی ہونا. کوئی پوچھے وجود کی کیا تعریف ہے، صحیح جو ہو، یہ تعریف تو نہیں ہوئی، آپ نے لفظ تبدیل کر دیا، فقط تعریف ہو جس میں حد ہو اور اس میں بلاخر جنس ہو، جن سے قریب ہو، فصل قریب ہو، رسم تام ہو، یہ تعریف ہوتی ہے. یہ کیا ہے کہ مثلا غلام حیدر کو کی تعریف کرو کہ غلام حیدر وہ یہ جو غلام حیدر ہے، نشد کی. سید ساجد تعریف کرو، سید ساجد علی کی تعریف کیا ہوگی؟ مثلا کوئی نیا لفظ ڈال دے اپنی طرف سے، ان تعریف نشد. یا مثلا دوسری تعریف ہے الذي يمكن ان يخبر عنه، وجود اسے کہتے ہیں جس کی خبر دی جائے، وجود اسے کہتے ہیں جس کی
خبر دی.
ہاں خوب، کہہ رہے ہیں یہ جو دو تعریفیں کی بھی گئی ہیں، یہ تعریف کون سی ہیں؟ من قبیل شرح الاسم، حقیقی تعریف میں سے
نہیں
ہیں. دون المعرف الحقیقی، یہ تعریف حقیقی نہیں ہیں. الا انه سيجيء ان الوجود لا جنس له، یہ دوسرے جواب کی طرف اشارہ ہے. الا انه سيجيء، ان قریب آئے گا کہ ان الوجود، کہ یہ وجود لا جنس له، نہ اس کے لیے جنس ہے، لا فصل له، نہ اس کے لیے فصل ہے، ولا خاصة له بمعنى احد الكليات الخمسه، وہ جو کلیات خمسہ ہیں، جو کلی طبیعی خود ماہیت ہے، ہم کہہ رہے ہیں یہ وجود کے لیے نہ جنس ہے، نہ فصل ہے، نہ خاصہ ہے. والمعرف یترکب منہا، اور جب جس کی تعریف، جو جس چیز کے ذریعے تعریف کی جاتی ہے، وہ خود ان سے بنتا ہے، یا جنس سے بنتا ہے، یا خاصے سے بنتا ہے، یا کس سے بنتا ہے؟ فصل سے بنتا ہے. فلا معرف الوجود، جبکہ ہم کہتے ہیں کہ نہ وجود کے لیے نہ جنس ہے، نہ فصل ہے، نہ خاصہ ہے، تو وجود کی تعریف بھی نہیں کی جا سکتی، ناممکن ہے. یہ تعریفات جو کی گئیں یہ کیا ہیں؟ کہہ رہے ہیں یہ تعریفات تعریف لفظی ہیں، تعریف حقیقی ان کو نہیں کہا جا سکتا. اچھا، دوسری چیز یہاں پر شروع کرنے جا رہے ہیں فصل دو میں، اور وہ اس میں بیان کریں گے کہ وجود مشترک معنوی ہے، وجود مشترک لفظی نہیں ہے. انشاءاللہ سیاتی. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.